रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्जमा सुन्नुहुन्छ। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गरी समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौँ। आजको कार्यक्रममा हामीले मध्यपश्चिम क्षेत्रीय प्रशासक एवं प्रदेश नम्बर 6 का मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव सुरेश प्रधानलाई स्टुडियोमा निम्त्याएका छौँ। सरकारले क्षेत्रीय प्रशासक रहनुभएका प्रधानलाई हालै मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रमुख सचिवमा नियुक्ति गरेको हो। स्वागत छ प्रधान सर यहाँलाई आजको संवादमा।
धन्यवाद र प्रदेश नम्बर 6 का जनताका साथै सम्पूर्ण जनताहरूमा मेरो हार्दिक अभिवादन तथा नमस्कार।
आराम हुनुहुन्छ?
एकदम ठिक छु।
अहिले यहाँलाई क्षेत्रीय प्रशासक भन्ने कि प्रदेश नम्बर 6 को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रमुख सचिव भन्ने?
अहिले प्रथम त क्षेत्रीय प्रशासकै भन्नु पऱ्यो अहिलेसम्म त्यो स्थानीय प्रशासनको हिसाबले, र अब जुन अब निर्णय भएको छ त्यो हिसाबले प्रमुख सचिवको पनि जिम्मेवारी चाहिँ अहिले प्राप्त हुने चाहिँ अवस्थामा छ।
आजको दिनसम्म दोहोरो जिम्मेवारीमै हुनुहुन्छ यहाँ?
अब आज चाहिँ फर्मल्ली भएको छैन तर चाहिँ चिठी आउनु बाँकी छ, तर अहिले क्षेत्रीय प्रशासकै कन्फर्मै हो अहिले है। अब प्रमुख सचिव पनि अब को रूपमा छ।
यो दुई पदको पदीय जिम्मेवारी फरक छ के छ सबैले बुझ्ने गरेर भन्दाखेरि?
अब क्षेत्रीय प्रशासन कार्यालयले विशेष गरी अब जिम्मेवारी अलिकति धेरै फरक पनि हुन्छ, किनभने अब क्षेत्रीय प्रशासक चाहिँ अब विकास क्षेत्रको हिसाबले 5 वटा क्षेत्र भनेर जुन विकास क्षेत्र गरिएको थियो त्यो हिसाबले क्षेत्रीय प्रशासकको मुख्य भूमिका चाहिँ शान्ति सुरक्षाको सुव्यवस्थित गराउने र त्यो क्षेत्रका के अरे कार्यालयहरू र अनि सर्भिस डेलिभरी गर्ने संस्थाहरूको चाहिँ सर्भिस डेलिभरीको इफेक्टिभ छ छैन भन्ने कुराको अनुगमन मूल्याङ्कन गर्ने काम गर्छ भने अबको दिनमा जुन प्रमुख सचिवको कुरा छ यसले चाहिँ अब सम्पूर्ण यो प्रदेशको मन्त्री परिषदले गर्ने सम्पूर्ण निर्णयमा सहभागी भएर निर्णयको कुराहरू कार्यान्वयन गराउने, निर्णयको लागि प्रस्तुत गर्ने लगायत योजना कार्यक्रम बजेट र यहाँ यसको यो क्षेत्रमा गरिब जनताहरूको जुन आर्थिक समृद्धिको चाहिँ बाटो छ त्यसको लागि पनि बाटोको कार्यान्वयन गर्ने जिम्मा चाहिँ अब आउँछ त्यो हिसाबले।
हामीले यसरी हेर्दाखेरि अहिले क्षेत्रीय प्रशासकहरू जो हुनुहुन्छ उहाँहरूको काम चाहिँ खास गरी मुख्य गरी अनुगमन र सुपर्णपेक्षणमा केन्द्रित थियो र क्षेत्रीय सुरक्षाको जिम्मेवारी पनि थियो भने अब चाहिँ कार्ययोजना निर्माण गर्ने तहमा प्रदेशका प्रमुख सचिवहरू रहनुहुनेछ, यहाँहरू रहनुहुनेछ?
एकदम हो। अब अहिलेको भनाइअनुसार अब चिठी लेखेर नआए पनि 7 वटा मन्त्रालय रहने र 7 वटा मन्त्रालयको जति पनि कानुन नीति कार्यक्रम र त्यसको डेली सर्भिस डेलिभरीका कुराहरू छन् त्यसको चाहिँ सम्पूर्णको समग्रतामा हेर्ने जिम्मेवारी चाहिँ यो मन्त्री परिषद प्रदेश मन्त्री कार्यालयमा रहन्छ। त्यसको प्रमुख प्रशासकीय अधिकारीको हैसियतले प्रमुख सचिवले चाहिँ त्यो जिम्मेवारी निर्वाह गर्नुपर्छ। त्यसले गर्दाखेरि सम्पूर्ण प्रदेशको प्रशासनको जिम्मा चाहिँ विकासको साथसाथै सामान्य प्रशासनको जिम्मा पनि यो कार्यालयको र यो पदको रहन्छ।
यहाँले यो क्षेत्रको बारेमा स्थलगत अध्ययन भौगोलिक अध्ययन गर्ने मौका पाउनु भएको हुनाले क्षेत्रीय प्रशासकका रूपमा अब प्रदेश मन्त्री परिषद कार्यालयको प्रमुख सचिवका रूपमा काम गर्दा यहाँलाई अलिकति यस क्षेत्रसँग चिरपरिचित भएको हुनाले यहाँलाई अलिकति सजिलो हुने हो के लाग्छ तपाईँलाई?
मलाई त्यो लाग्छ, किनभने अहिले आउँदा आउँदै मैले जुन छोटो समयमै यो यहाँको निर्वाचनको सिलसिलामा धेरै जिल्ला जाने मौका पाएँ, त्योभन्दा अगाडि पनि मैले गरिबी निवारणको सन्दर्भमा यहाँ जिल्लाको यो क्षेत्रको भिजिट गरेको थिएँ। त्यसले गर्दाखेरि मलाई चाहिँ शान्ति सुरक्षाको अवस्था पनि मोररले थाहा भइसक्यो। मैले हरेकचोटि यो अहिले अब मैले आइसकेपछि समग्र शान्ति सुरक्षाको स्थिति हरेक दिन अपडेट गराउने प्रयास गरेको छु। त्यस हिसाबले मलाई भन्न सक्छु कुन ठाउँमा के भइरहेको छ। एउटा कुरा त्यो छ भने अरू कुरा सर्भिस डेलिभरीमा अलिकति हाम्रो स्टाफहरू कम भएको नाताले मात्रै, तर पनि मैले जुन जुन ठाउँमा गएको छु सर्भिस डेलिभरीलाई पनि इफेक्टिभ गर्नको लागि अब राष्ट्रिय गौरवको आयोजना लगायत अन्य क्षेत्रहरूमा पनि मैले कर्मचारी खटाएर त्यसको भइरहेको गतिविधिको बारेमा जानकारी लिने र त्यसलाई चाहिँ पृष्ठपोषण सहित माथि हाम्रो जिम्मा केन्द्रीय निकायहरूमा पठाइदिने, जसले गर्दाखेरि समयमै उचित निर्णय सुसिद्ध हुने चाहिँ अवस्था चाहिँ मिलोस्, जसले समग्रमा इफेक्टनेसको कुराको लागि चाहिँ यो गर्न खोजिएको छ, गरिरहेछु।
अब केही दिनमा सम्भवतः आज या भोलि प्रदेश नम्बर 6 को प्रदेश सभाको बैठक पनि आह्वान होला, अनौपचारिक रूपमा आउँदै 21 गते गर्ने तयारी भए पनि यसको औपचारिक घोषणा हुनु भने बाँकी छ भनेर प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। त्यस लगतै प्रदेश मन्त्री परिषद गठन होला, यसका लागि आवश्यक तयारी पुरा भइसकेको छ के छ? मुख्यमन्त्रीदेखि लिएर प्रदेश मन्त्री परिषद कार्यालय बस्नेदेखि लिएर अन्य पूर्वाधार तयारीको अवस्था?
हामीले अब हाम्रो केन्द्रीय प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनअनुसार हामीले यहाँको स्थानीय भवन शहरी विकास तथा भवन निर्माण डिभिजनले तयार गरेको प्रारम्भिक रिपोर्टलाई चाहिँ हामीले फेरि पुनरावलोकन गरेर पुरानो समिति मेरो अध्यक्षतामा गठन भएको थियो र त्यही समितिले सबै ठाउँमा गएर अब प्रायःजसो क्षेत्रीय कार्यालयहरू जिल्ला स्तरीय कार्यालयहरू पनि नरहने 6 जिल्ला कार्यालयहरू बाहेक भनेको हुनाले त्यो कार्यालय सम्भावित खारेजको अवस्थामा रहने कार्यालयहरूलाई मध्यनजर राखेर हामीले पुनरावलोकन गऱ्यौँ र विशेष गरी अहिले हामीले त्यो अब सुरक्षाको दृष्टिकोणले पनि हेर्नुपर्छ भन्ने हाम्रो समितिलाई प्राप्त मेन्डेट अनुसार हामीले सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखेर त्यो संरचना प्रस्तावित गरेका छौँ र अहिले हाम्रो त्यो रिपोर्ट अनुसार नै अब अस्ति 74/10/5 मन्त्री परिषदले निर्णयअनुसार चाहिँ हामीलाई यहाँ व्यवस्थापन गर्न जिम्मेवार आएको छ र त्यो अनुसार चाहिँ तयारी भइसकेको छ। अब करिब करिब तयारी अवस्थामै छन् ती कार्यालय सञ्चालन भइरहेको हुनाले सामान्य मर्मत केही रङरोगन अब केही टुटफुट छन् भने बनाएर चलाउन सक्ने अवस्थामा चाहिँ छन्। तर एउटै कुरा के भन्दाखेरि जुन कार्यालयहरू खारेज हुने भन्ने कुराहरू छ त्यो चाहिँ निर्णय हाम्रो नेपाल सरकारले गर्नुपर्ने आवश्यक चाहिँ छ, अहिलेसम्म भएको छैन।
अब ती कार्यालयहरूका सम्पत्तिहरू पहिलाका कार्यालयका भौतिक सम्पत्तिदेखि लिएर अन्य त्यहाँका सम्पत्तिहरू कहाँ राख्ने र त्यसमा नयाँ अब मन्त्रालय बस्नुपर्ने होला, कतिपय ठाउँमा कार्यालयहरू बस्नुपर्ने होला भनेर त्यसको तयारी अघि बढिरहेको छ त उसो भए?
बढिरहेछ, एकदम बढिरहेछ। यसको लागि हाम्रो अहिले मन्त्री परिषदको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयलाई त्यो सबै यो गर्ने जिम्मेवार दिएको छ गृह मन्त्रालय मार्फत भने अब यसो निर्माण मर्मत सम्भार लगायत रङरोगन गर्ने जुन आवश्यक पर्छ त्यसको लागि चाहिँ शहरी विकास तथा भवन निर्माण डिभिजन सुर्खेतलाई यहाँ जिम्मेवार सम्बन्धित मन्त्रालय मार्फत आइसकेको छ, त्यो अनुसार उहाँले सुरु गर्नु भएको छ। अब हाम्रो कार्यालय क्षेत्रीय प्रशासन कार्यालय अथवा अहिले भन्नु प्रस्तावित मन्त्री परिषदको प्रस्ताव के प्रादेशिक मन्त्र परिषदको कार्यालयबाट चाहिँ हामीले समन्वय गर्ने सहजीकरणको कामहरू गरिरहेका छौँ र अब नजिकै रूपले उहाँहरूको काम भए पनि अब विशेष गरी कोअर्डिनेसनको पार्टबाट यो कार्यालयको भूमिका महत्त्वपूर्ण हुने हुनाले हामीले त्यो काम गरिरहेका छौँ र अब सानो त्यो निर्णय हुनसाथै यो हामीलाई यो जिल्लामा यो प्रदेशमै खासै समस्या चाहिँ छैन।
के कुरा आउँछ भने जुन रूपमा जसरी अघि बढ्नुपर्ने हो तयारी, अब प्रदेश सभाको बैठक बस्दैछ, त्यस लगतै मुख्यमन्त्री चयनदेखि लिएर प्रदेश सरकार गठनको तयारी भइरहेको छ। यहाँनिर चाहिँ अस्ति नै प्रदेश सभाको शपथ ग्रहण हुँदा पनि तयारी त्यति राम्रो देखिएन भन्ने टिका टिप्पणीहरू आए, नयाँ अभ्यास भएर पनि होला। आगामी दिनमा यसलाई अलिक कमी कमजोरी हटाउनको लागि के कस्तो पहल हुनेछ त?
एकदम पहल हुन्छ, कमी कमजोरी भएपछि सुधार्ने मौका त्यहीँनिरै हुन्छ, गर्नु पनि पर्छ। हामीले कमी कमजोरी देखियो भने
जस्तो प्रदेश सभासदहरूको शपथ ग्रहण गर्ने बेलामा पनि शपथ लिने बेलामा पनि धेरै कमी कमजोरी आए भनेर निकै चर्चा परिचर्चा भयो, सामाजिक सञ्जालहरूमा पनि आयो। त्यस खालको अनुभव नहुँदा पनि अथवा नयाँ प्रयास भएकाले पनि अब हामी कहाँ प्रदेश सभा बैठक बस्दैछ, कस्तो होला, कसरी यसको तयारी होला भन्ने बारेमा पनि आम चासो त स्वाभाविक रूपमा छ।
ठिक हो, किनभने अब यो प्रदेश सभाको हामीसँग रेडिमेड किसिमको चाहिँ के अरे जुन किसिमले गर्नुपर्थ्यो त्यो किसिमको भवन उपलब्ध हुनुपर्थ्यो जुन हामीले प्रस्ताव भनेका थियौँ, त्यो चाहिँ मर्मसम्भार गर्नुपर्ने अवस्थामा चाहिँ त्यहाँ गर्न सकिएन। त्यस लागि प्रस्तावित भवन नसकेपछि जुन सभा हल थियो शैक्षिक तालिम केन्द्रको नसकेपछि त्यसको चाहिँ विकल्प के त, यहाँ त हामीले त अब शपथ ग्रहण त गराउनै पर्ने थियो भनेपछि त्यो हिसाबले हामीले जिल्ला समन्वय समितिको हल छानेका हौँ जुन त्यस्तो नराम्रो छैन, यहाँको अहिले हेर्ने हो भने यहाँको लागि सबभन्दा उपलब्ध रहेको राम्रो हलमध्येमा पर्छ त्यो, एक किसिमले त्यो ठिक छ। दोस्रो कुरो शपथ ग्रहण गराउने कुरामा अब हाम्रो संसद सचिवालयको कर्मचारीहरूको उपस्थिति आवश्यक थियो र कसरी यसलाई कन्डक्ट गर्ने के गर्ने भन्ने कुरामा चाहिँ उहाँहरूको कुनै निर्देशन पनि हामीलाई प्राप्त आएको चाहिँ होइन। फेरि कस्तो रह्यो, अघिल्लो दिन आयो चिठी, भोलिपल्ट शपथ ग्रहण गराउनु पर्ने क्विक, कर्मचारीको कार्यविधि छैन। त्यस कारणले अब हाम्रो यहाँ एभाइलेबल जति पनि हामी म्यान पावरहरू थियौँ, म लगायत हाम्रो प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीहरू र साथसाथै हाम्रो भवन उसका कार्यले कर्मचारीहरू लगायतका साथीहरूले इमिडिएटली गर्नुपर्ने अवस्था, त्यो राम्रो भवन छ, ठिक छ, र यसलाई चाहिँ अब हामीले गरौँ भन्दाखेरि अब संसदीय जुन प्रदेश संसदको हिसाबले गर्नुपर्ने हिसाबले जुन एउटा चेक एन्ड ब्यालेन्सको कुरा छ त्यसमा पनि ध्यान दिनुपर्ने अवस्था त्यहाँ अवश्य थियो, त्यो हामीले गऱ्यौँ। किनभने लर्निङ बाई डुइङ, हामीले चाहिँ जुन देखेका थियौँ राष्ट्रिय स्तरमा त्यसलाई मध्यनजर राखेर सकेसम्म अब छोटो समय भए पनि गर्ने प्रयास हुनुसक्छ। केही त्रुटि भयो होला नि, त्यो के भने कोही कर्मचारीको अभाव, केही इन्स्ट्रक्सनको अभाव र केही चाहिँ हाम्रो भौतिक पूर्वाधार कमीले होला, तर मेरो विचारमा हामी सबैले छोटो समय तयारी भएको हुनाले त्यसलाई चाहिँ खासै त्यस्तो चाहिँ गर्नुपर्ने अवस्था म देख्दिनँ, एउटा कुरा त्यो। दोस्रो कुरा, अब अहिले प्रदेशसभाको लागि स्पष्ट हाम्रो यहाँ अहिले वास्तवमा भन्ने हो भने म अहिले यति चाहिँ भन्न सक्छु, जुन अहिले के अरे शैक्षिक तालिम केन्द्रको त्यो सबै प्रिमाइसिसहरू, बिल्डिङहरू, त्यो जग्गा जमिन हेर् लिने हो भने मलाई लाग्छ प्रदेशसभामध्ये सबैभन्दा राम्रो प्रदेशको रूपमा यो आउँछ। अब अलिकति समयको अभावले पनि हो, किनभने अब त्यहाँको कर्मचारी बस्नु भएको छ, त्यो हटाउनु पनि मिलेन, त्यो खारेज पनि भएको छैन, त्यो त निर्णय भएपछि नै हामीले इफेक्टिभ गर्न सक्छौँ, त्यो डिफिकल्टी छ नि त। त्यो कुरा मलाई सबै आम जनतालाई बुझिदिन आग्रह गर्छु, साथसाथै हाम्रो राजनीतिक दलहरू र सम्बद्ध सबै पक्षहरूलाई चाहिँ, किनभने त्यो हाम्रो के अरे हातभन्दा बाहिरको कुरा हो, किनभने अब सकेसम्म हामीले चार रात दिन लागेर 24 घन्टा लागेर हामी काम गरिरहेछौँ, किनभने सकेसम्म जुन अहिले सङ्घीय संरचनालाई प्रभावकारी बनाउने, फलदायी बनाउने र जनताको आर्थिक समृद्धिमा जाने जुन राष्ट्रिय सोच छ त्यसलाई व्यवहार उतार्ने प्रयास चाहिँ हाम्रो रहेको हुने, सकेसम्म हामी सबै सुरक्षाकर्मी कर्मचारीहरू लागिरहेछौँ। त्यस कारणले अब अलिकति ढिलै अवश्य भयो, त्यो स्वाभाविक हो, तर हाम्रो चाहिँ मलाई लाग्छ, मैले फेरि भन्छु, यो प्रदेश जुन हामीले छानेको छ प्रदेश सभाको भवनको, यो चाहिँ अब तयारी हुने हो भने मलाई लाग्छ अब 2 महिनाभित्रमा भयो भने एकदमै राम्रो बन्छ। म त्यो चाहिँ अहिले साथीहरूको प्राविधिक साथीहरूको
प्रदेश सभाको पहिलो बैठक चाहिँ जिल्ला समन्वय समितिको हलमै नै हुन्छ होला सम्भवतः, होइन?
अब हामीले त्यही सोच्यौँ, अब के छ भने अलिक विकल्प अरू पनि थिए, खानेपानीको क्षेत्रीय अनुगमन सुपरिभिजन समितिमा पनि थियो हल, सिँचाइ त्यो निर्देशनलाई पनि थियो, तर कुरा के रह्यो भने फेरि छलफल हुँदै जाने, किनभने हामीलाई त त्यसको अनुभव छैन, संसदको कर्मचारी आउनु भएको छैन यहाँ, तै पनि हाम्रो स्थानीय, हाम्रो यो प्रदेशका हाम्रो मान्य सांसदज्यूहरूसँग छलफल, अनौपचारिक छलफल हुँदाखेरि त्यसमा चाहिँ सभामुखको कुरा पनि चाहिन्छ, कोठाहरू चाहिन्छ भनेपछि अनि हामीले अब त्यो कोठा उपलब्ध हुने उनीहरूलाई सोद्धाखेरि हामी क्षेत्रीय निर्देशक बारम्बार मिटिङ गरेको छु मैले आफ्नो अफिसमा, उहाँहरूलाई बोलाएर के हुन्छ कसो हुन्छ भनेपछि उहाँहरूले पनि मान्नु भएको छ, तर के भने त्यहाँ कोठाहरू छैन नभइसकेपछि, अनि अहिले उपलब्ध भनेको चाहिँ त्यही जिल्ला सङ्घीय समितिको भएको हुनाले र ठुलो कोठा पनि छ त्यहाँ, अब अलिकति व्यवस्थापन गर्ने हो भने अन्य ठाउँभन्दा राम्रो हुनसक्छ विकल्पको रूपमा, नम्बर वान विकल्प त्यही रह्यो अहिलेको त्यो भन्दा भनेपछि, अनि अहिले त्यो केही कोठासहित मैले हाम्रो सिडिओ साहबसँग छलफल गरेर अहिलेको लागि आवश्यक पनि 5-6 वटा कोठा जति चाहिन्छ त्यो पनि त्यसले उपलब्ध गराओस् भनेपछि अहिलेको लागि हामी त्यहाँ गर्ने, सकेसम्म त्यो शैक्षिक तालिम केन्द्रको हललाई राम्रोसँग बनाएर, किनभने अब फेरि संसद भन्न साथै त्यहाँ धेरै किसिमको रिक्रुटमेन्ट आवश्यक हुन्छ, स्थानीय हाम्रो राजनीतिक दलहरूसँग पनि सल्लाह परामर्श गर्नुपर्छ, यहाँ एकदमै मूर्धन्य राजनीतिज्ञहरू पनि हुनुहुन्छ, राष्ट्रिय जीवनमा ख्याति प्राप्त गर्नुभएको, उहाँहरूसँग पनि सल्लाह गरेर उहाँहरूको सहमति के कस्तो किसिमको बनाउनुहुन्छ, किनभने आखिरी प्रदेशमा त उहाँहरूले नै सञ्चालन गर्ने हो, हामी त खालि फेसिलिट गर्ने कुरा हो, उहाँहरूसँग पनि सल्लाह गरेर मैले चाहिँ हाम्रो यो शहरी विकास भवन निर्माण विभागको प्राविधिक साथीहरूलाई भनेको छु, पहिला उहाँहरूले प्रारूप तयार गर्नुहुन्छ, उहाँहरूलाई पनि सुरुमैदेखि भनेको छु मैले, हाम्रो जुन नेपालको संसदमा जुन चलेको थियो जुन फर्मेट छ त्यो फर्मेटलाई ढाँचालाई यहाँ पनि त्यही हिसाबले अध्ययन गर्नुहोस् र पछि हाम्रो यहाँका, किनभने आखिर यहाँ प्रदेश चलाउने भनेको यहीँका हाम्रो राजनीतिक पार्टी राजनीतिक कर्मीहरू हुन्छ, त्यसले उहाँहरूको सुझाव सल्लाह समेतलाई मध्यनजर गरेर गर्नु होला फाइनलाइज गर्दाखेरि, त्यसपछि मात्रै निर्माण गर्नुपर्छ, न अन्यथा फेरि निर्माण सुरु भयो पछि फेरि परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्छ भनेर हामीले त्यो पनि गर्नलाई भनेको छु मैले।
भनेको अहिले यो भन्न सकिन्छ, अहिले केन्द्रमा जसरी प्रतिनिधि सभाको बैठकहरू बस्थ्यो त्यही ढाँचामा त्यही अनुसारको संरचना निर्माण र त्यस अनुसार प्रदेश सभाको बैठक बस्ने तयारी भइरहेको छ। जस्तो सभामुखको आसन होला, प्रदेश सचिव बस्ने आसन होला, पछि सत्तापक्ष र प्रतिपक्षी दलहरू बस्ने छुट्टा छुट्टी रुस्टमहरू होला, मर्यादा पालकहरूको व्यवस्था होला, त्यहाँ बोलिएका कुराहरू रेकर्ड गर्ने अवस्थाको होला, ती कुराहरू सबै हुन्छ भनेर अहिले भन्न सकिन्छ?
हो, अब त्यो व्यवस्था त गर्नै पर्छ। अब आज शनिबार भयो, अब दुई तिन दिनभित्रमा हाम्रो संसदको टोली पनि आउँदैछ त्यसैको लागि, किनभने अब त्यो त्यसको निर्देशिका त्यसको गर्ने तरिका अब हामी त्यो अभ्यस्त छैनौँ। हामीले त खालि केन्द्रमा बसेर जुन हेरेका थियौँ देखेका थियौँ त्यसको आधारमा भनियो, तर के चाहिन्छ भनेको डिटेल त उहाँहरूलाई नै थाहा हुन्छ। त्यसरी अब मलाई लाग्छ मङ्गलबारसम्ममा संसदको टोली नै आउँदैछ चारजनाको, त्यसले गर्दा उहाँहरूले नै त्यसलाई डिटर्माइन गर्नुहुन्छ कसरी गर्ने के गर्ने। तैपनि हामीले सुनेको आधारबाट
आवश्यक पूर्वाधारहरूको अवस्था कस्तो छ यहाँ, त्यो अब जुटाउन सकिने अवस्था छ कि छैन?
त्यो त समस्या जस्तो लाग्दैन मलाई, किनभने अरू कुराहरू यसमा अब भौतिक पूर्वाधार छँदैछ, कोठाहरू पनि उपलब्ध भइसकेपछि सामान्य के आवश्यक हुन्छ उहाँहरूको सल्लाह गरेर उहाँहरूले डिटर्माइन गरेपछि सम्भावना देख्छु मैले चाहिँ, किनभने अझ हामीसँग अलिकति समय छ नि त, बाँकी छ।
तपाईँले आजको संवाद सुनिरहनु भएको छ। आजको संवादमा आज हामीले मध्यपश्चिम क्षेत्रीय प्रशासक सरकारले उहाँलाई प्रदेश नम्बर छ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रमुख सचिव समेत तोकिसकेको छ सुरेश प्रधानज्यूसँग कुराकानी गरिरहेका छौँ। जस्तो अब हामी संहितामा गयौँ, नयाँ अभ्यासमा गयौँ, अब प्रदेश सरकार बन्ने भयो, यसबाट आम जनताले आम नागरिकले फाइदा के लिन्छन् उनीहरूले एकदम उनीहरूले नै बुझ्ने भाषामा भन्दा?
म त के देख्छु भने अब संहिताको जुन अहिले संरचना छ, यो प्रदेश सरकार भनेको र स्थानीय तहको सरकार भनेको चाहिँ जनतालाई सरकारलाई जनताको नजिक ल्याउने र सकेसम्म जनताको स्वामित्व, मेरो सरकार हो, मेरो यसमा सेयिङ हुन्छ र मैले आफ्नो लागि आफै शासन गर्न सक्ने क्षमता तुलाउनको लागि चाहिँ जुन स्वामित्व बोधको कुरा गरेर हुने हो, त्यसको लागि चाहिँ यो अहिलेको संरचना चाहिँ
भनेको मेरो सरकार टाढा छैन, मेरो सरकार मेरै वरिपरि छ भन्ने अनुभूति,
मेरै गाउँमा छ, मेरै घर वरिपरि छ, म अब अनुभूति गर्न सक्छु किनभने मैले सेवा लिन टाढा जानु पर्दैन, जुन कुराको स्थानीय तहको अब अलिकति।
तर सर, जसरी राजनीतिक दलहरूले नारा दिए, नेताहरूले नारा दिए, हामीले नारा दियौँ कि अब सिंहदरबारको अधिकार गाउँघरमै भनेर भनियो, स्थानीय सरकार गठन भएको छ महिना बितिसक्यो, अझ पनि कतिपय ठाउँमा स्थानीय सरकारका कार्यालयहरू, गाउँपालिका नगरपालिकाका कार्यालयहरू स्थापना हुन नसकेका, त्यहाँ विषयगत सेवाहरू सुरु हुन नसकेको अवस्था पनि कायमै छ। जनगुनासो त अपेक्षा बढी भयो, गुनासो त्यस अनुसार बढिरहेको छ, के भन्नुहुन्छ?
हो, यसमा मैले पनि त्यो सुनेको छु, त्यो कुराहरू हाम्रो सञ्चार माध्यमबाट आइरहेको पनि छ, पत्र छापछाप आइरहेको अवस्था हो। तर हामीले यो पनि बुझ्नुपर्छ किनभने एकैचोटि यत्रो सदियौँदेखिको सङ्घीय संरचनाबाट एकैचोटि भत्तै तल यस्तो जाँदाखेरि कतिपय संरचना नभएका हुनसक्छन्, कर्मचारीहरू त्यहाँ नगएको हुनसक्छ, अनि त्यस पछाडि बजेटको कुराहरू, कार्यक्रमका कुराहरू र त्यसको कार्यान्वयन गर्ने जुन प्रणाली छ त्यसलाई पनि त्यो परिमार्जन गर्नुपर्ने हुन्छ। अब त्यो गर्दा अलिकति समय लाग्छ, हाम्रो ट्रान्जिसन त्यसै भनेको होइन, यत्रो स्वरूपमा आउँदाखेरि एउटा हाम्रो चेन्ज गर्नलाई गाह्रो हुन्छ, मान्छे स्वभावमा परिवर्तन गर्न कति गाह्रो हुन्छ, कर्मचारीको स्वभावमा कति गाह्रो हुन्छ, र स्थानीय तहमा जनताहरूलाई पनि सूचित गर्नु यो अधिकार यसरी आएको छ भन्ने कुराको सूचना पनि दिनुपर्ने हुन्छ होइन। अब त्यसले गर्दाखेरि हो अवश्य यसमा अलिकति समय लागेको छ, तर सुरुवात त भएको छ, सुरुवात भइसक्यो। अब जनतालाई हामीले सुसूचित गरेपछि ल तपाईँ सेवा लिन जानुहोस् भनेपछि जनताहरू बिस्तारै जान थाल्यो, त्यो बिस्तारै त्यो डिमान्डले अहिलेसम्म के अरे सप्लाई लेट थियो, सरकारले जिउँदै त्यही थियो होइन, अब त डिमान्ड लेट हुनसक्छ, तर जनतालाई सुसूचित गर्नु पऱ्यो र अब अलिकति केही टेन्सन चाहिँ हुन्छ नि, त्यो हामी सबैले स्वीकार गर्नुपर्छ, किनभने अब कर्मचारीहरू पठाउने कुराहरूमा त्यो खटाउँदा खटाउँदा हाम्रो चाहिँ निजामती सेवा ऐनबाट भइरहेका कर्मचारीलाई फेरि प्रादेशिक ऐनमा ल्याउनु पर्नेछ, प्रादेशिक ऐन बनिसकेको छैन, नीति नियमहरू कार्यक्रम बनिसकेको छैन, यसको लागि त समय लाग्छ नि, ऐन कानुनको बनाउनु पऱ्यो, यहाँ प्रदेश सभा बनाउनु पऱ्यो, त्यसले गर्दाखेरि केही समय लाग्ने हुनाले अहिलेको लागि चाहिँ जनतालाई सूचित गर्दै जाउँ र सकेसम्म स्थानीय तहका जुन पदाधिकारी हुनुहुन्छ उहाँहरूले पनि अलिकति यो हाम्रो जिम्मा हो भनेर चाहिँ अलिकति फिलिङ गरौँ र प्रदेश सभाबाट आइसकेपछि प्रदेश सरकार बनिसकेपछि यसले अब अलिकति मलाई लाग्छ गति लिन्छ जस्तो लाग्छ, किनभने प्रदेश सभाको मन्त्री यहाँ मन्त्रालय रहन्छन् र मन्त्रीहरूले बारम्बार सुपरिवेशन अनुगमन गरिसकेपछि मलाई लाग्छ अबको सुधारको प्रक्रियामा चाहिँ केही राम्रै सुधार होला भन्ने म त विश्वास गर्छु।
भनेको अब जसरी जनतालाई सिंहदरबारको अधिकार गाउँघरबाटै घर दैलोबाटै भन्ने नारा अथवा सपना हामीले बाँडिरहेका छौँ, त्यो जनताले ढिलो छाडो केही समयमै प्राप्त गर्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्न सकिन्छ अहिले सकारात्मक भएर सोच्दा?
होइन, यो हामी सकारात्मकै हुनुपर्छ, किनभने सपना होइन यथार्थै हुन आँटिसक्यो अब, किन हामी यत्रो हुँदैन हुँदैन भने चुनाव भइसक्यो, हुँदैन हुँदैन सरकारी गठन हुन आँटिसक्यो, हामी एकदम सबैले आह्वान गरिसकेका छौँ प्रदेश सभाको कुरा, अब मन्त्री परिषद गठन हुने क्रममा छ, भइरहेछ नि, तर के भने अब यो कानुनी दायरा पनि छ नि, यसमा पनि त 20 दिनभित्र 30 दिनभित्र भनेको त कानुन छ त्यहाँ, अलिकति समय त लाग्ने भयो, प्रक्रिया त त्यसमा छ, त्यस कारणले यो हिसाबले मात्रै हो, अब जहाँतुको छडी पनि छैन सबैजनासँग आजको भोलि भने, किनभने जनताहरूलाई पनि थाहा पाउनु पऱ्यो नि, यो अहिलेको सूचनाको युग हो, जनताहरूलाई पनि
अवश्य पनि स्वाभाविक रूपमा अब प्रदेश सभा बैठक बस्दैछ, प्रदेश सरकार गठन हुने प्रक्रिया सुरु भइरहेको छ, तर स्थानीय सरकारको हाम्रो स्थानीय सरकारका गतिविधिहरू त्यहाँका स्थानीय निकायका प्रमुखको उपप्रमुखहरूको गुनासो सुन्दा हामी जनताबाट लखेटुनुपर्ने खेदिनुपर्ने अवस्था आउन थालिसक्यो भन्नुहुन्छ उहाँहरूले, जुन सपना हामीले बाँड्यौँ त्यो सेवा अहिले दिन सकिरहेको छैनौँ, कर्मचारी छैनन्, पूर्वाधारको अभाव छ, बस्ने कार्यालय छैन, त्यसले गर्दा हामीले चुनावको बेला जनतालाई जुन कुराहरू गऱ्यौँ त्यो दिन ढिलाइ हुँदाखेरि अहिले जनता हामीमाथि खनिन थालिसक्नुभयो भन्ने गुनासो उहाँहरूको छ, के भन्नुहुन्छ?
होइन, म त यसमा चाहिँ मैले राम्रो कुरा के लाग्छ भने कमसेकम उहाँले जनताबाट सोच्न थाल्नु पनि, अब त्यो पहिला चाहिँ सिंहदरबारले सोधिदिन्थ्यो भने अब जनताको लागि सोच्न थाल्नुभयो उहाँहरूले, जनताले त डिमान्ड गर्नुहुन्छ, डिमान्ड के गर्नुहुन्छ सेवाहरू, होइन अब यो विभिन्न आफ्नो शिक्षा स्वास्थ्य पिउने पानीदेखि लगायत पूर्वाधार त छँदैछ, अब के भने अब हो अघि मैले सानो कुरा राखेको थिएँ नि त, यो ट्रान्जिसनको अवधि हो, यो अवधिमा उहाँहरूले अब त के गर्नुपर्छ भने लिस्टिङ तयार गरेर अब सम्बन्धित निकाय कुन हो त भनेपछि अब स्थानीय निकायले भनेको स्थानीय तहले भनेको चाहिँ वन्डर सर्भिस दिने हो, एकै ठाउँमा गएपछि जनताले सबै पाउँछ, सुविधा हुन्छ त्यहाँ, सिंहद्वारा भनेको वास्तव भनेको त्यही हो, प्रदेश सरकारले त खालि नीति कार्यक्रम कानुन हेरेर त्यसले गरेका जुन सर्भिस डेलिभरी राम्रो इफेक्ट छ छैन भन्ने सम्मको निगरानी राखिदिने काम गर्छ, त्यसले गर्दाखेरि उहाँहरूको भनाइ पनि ठिक छ आफ्नो ठाउँमा, किन भन्दाखेरि त्यो सबै भइसकेको छैन, अब कर्मचारीको लागि त अहिले भर्खर कर्मचारी समायोजन ऐन 2074 भर्खर बने 2 महिना अगाडि मात्रै आएको हो, अगाडि नै स्थानीय तहको निर्वाचन भए पनि त्यो ऐन कानुन पनि कर्मचारी चलाउनु पर्छ, त्यो चलाउँदाखेरि अलिकति कर्मचारी पढाउन ढिलो त स्वाभाविक हो, किनभने यसमा समय छ, सरकारले अवकाशमा जाने कर्मचारी अवकाश जाऊ भनेर चाहिँ सूचना जारी गरिसकेको छ।
यहाँनिर यो कर्मचारी समायोजन ऐनको कुरा गर्दा विभिन्न कर्मचारी ट्रेड युनियनले यसलाई सकारात्मक रूपमा लिइरहेको छैनन्, सरकारले हुन त स्पष्ट रूपमा विकल्प दिइसकेको छ, तर पनि उहाँहरूको कुरा सुन्दाखेरि यसमा हृदयले खुला दिलले सहयोग होला भन्ने कमै अपेक्षा गर्न सकिन्छ, के भन्नुहुन्छ? यसले चाहिँ अलिकति समस्या निम्त्याउ जस्तो लाग्छ कि लाग्दैन यहाँलाई एउटा उच्च तहको कर्मचारीको हिसाबले भन्दा?
होइन, म यसो भन्छु, अब कर्मचारी युनियन साथीहरू वास्तवमा कर्मचारीको हकितको लागि नै बोल्ने हो, सकेसम्म सम्मानजनक रूपमा ती कर्मचारीले यत्रो वर्ष काम गर्नुभएको छ त्यो उच्च सम्मान गर्नुपर्छ राज्यले, त्यही फलस्वरूप सरकारले त्यो एउटा चाहिँ प्याकेज दिएको, यो मौका पनि हो एक किसिमले, उहाँहरूले यदि जान चाहनुहुनेहरूलाई, अरूलाई त छैन होइन अब प्रदेशमा काम गर्छु
भने, उहाँहरूले त हाम्रो यो प्याकेजले हाम्रो मागै सम्बोधन भएन भनिरहनु भएको छ नि कर्मचारी ट्रेड युनियनमा आबद्ध उहाँहरू, उहाँहरूको माग कति जायज छ कति छैन त्यो आफ्नो ठाउँमा होला, तर उहाँहरूले त्यो आवाज उठाएर आउँदाखेरि सहयोग जसरी हुनुपर्ने हो खुला दिलले त्यो नहुने सम्भावना त छ नि।
होइन, यस्तो हो, अब उहाँहरूको पनि अब कर्मचारीको साथीहरूतर्फ बोल्ने हुनाले उहाँहरूलाई पनि त्यो कुरा भन्नु स्वाभाविक हो, उहाँले भन्नुपर्छ त्यो ठिक गर्नु होला, तर अब सरकारको सँग पनि अप्सन के छ त, कि प्रदेश सरकारमा खटाको ठाउँमा तपाईँहरू जानुहोस्, तपाईँको अप्सन छ त्यहाँ, धेरै प्रायोरिटी पनि दिएको छ, तोकिएको छ, आफ्नो ठाउँमा पर्नेमा जानुहोस्, सिमान सिमित एक ठाउँमा त्यो पनि गरौँ, त्यसपछि उहाँलाई अहिले सेन्टर उसमा राखेर पछि त्यहाँबाट सर्व गरेर सँगैमा जान सक्ने पनि त्यो राखिएको छ, भनेपछि अब यो विकल्प छैन भन्दिनँ म, विकल्प धेरै छन् र यदि होइन म अब मेरो जुन सरकारले अहिले अवकाशको कुराहरू गरिएको छ त्यसमा चाहिँ म इफ फिट हुन्छ भने म जान्छु भने उहाँलाई त्यो पनि अप्सन राखेको छ, फेरि अब निकै राम्रो रकम छ जुन सरकारले मलाई जुटाउन पनि गाह्रो परिरहेको अवस्था छ अहिले सरकार, तैपनि सरकार त्यहाँसम्म त सरकारले भएको स्रोतहरूलाई ल है ल ठिकै छ अब तपाईँहरू गर्न सक्नुहुन्न भने यसमा जानुहोस् पनि त्यो अप्सन हो त्यस कारणले अप्सन त यसमा छन् होइन अब के कुराहरू होला अब जस्तै अब तलब वृद्धिका कुराहरू त्यो कुराहरू जुन उहाँले भन्नुभएको छ
बढाउने
कुराहरू छन् अब त्यो कुरामा चाहिँ अब कतिको व्यवहार पर्छ जस्तै अब हाम्रो यो छनौट प्रदेशमा भन्यो भने सबै दुर्गम क्षेत्र मात्रै छ होइन यो सुर्खेत बाहेक सबै पहाडी र हिमाली छ काम अहिले पनि हेर्दाखेरि धेरै जसो यो कर्णाली अञ्चलका जुम्लामा बाहेक धेरै कर्मचारीहरू त्यहाँ हुनुहुन्न किनभने अब भौगोलिक अवस्था यस्तो छ हावापानी यस्तै छ क्लाइमेट कन्डिसन त्यस्तै छ अब यस्तो ठाउँमा पहिला त नबस्ने जहाँ चाहिँ धेरै अवसर जस्तै सङ्घीयमा हुँदाखेरि उसलाई म अहिले कर्णालीमा बसेँ भने म अब उता चाहिँ काठमाडौँ जान सक्छु पोखरा जान सक्छु विभिन्न त्यो अप्सन नाउ एभाइलेबल छैन त्यो हिसाबले उहाँहरूको त्यो कुरा होला तर अब हाम्रो चाहिँ एबिलिटी टु पे पनि कतिको छ सरकारले कति तिर्न सक्छ त जस्तै अहिले यो यो प्रदेशमा चाहिँ रेभेन्यू एकदमै कम छ अब त्यस्तो अवस्थामा चाहिँ हाम्रो यो प्रदेश सरकारले कसरी कर्मचारी संयन्त्रलाई मोटिभेट गर्ने मलमल बढाउने त भन्दाखेरि त्यो पनि यो प्रदेश सरकारले सोच्नुपर्ने चाहिँ त्यहाँनिर म देख्छु तर अब सक्दो त सरकारले गर्छ नै त्यसमा चाहिँ विवाद
यहाँनिर के सम्भवको कुरा सोचिन्छ भने केही संहिताका जानकारहरू विज्ञहरूले एक त संहिता आफैमा महँगो शासन व्यवस्था भएको आर्थिक स्रोत स्थानीय तहबाट स्थानीय सरकारले प्रदेश सरकारले जुटाउन आफै पहल गर्नुपर्ने त्यसमा कर्मचारी वर्गको खुलेर सहयोग नहुँदाखेरि कतै यो संहिता नै सङ्कटमा पर्ने त होइन भन्ने खालका आशंका गुनासाहरू पनि हुन त यहाँले अघि नै भन्नुभयो सकारात्मक भएर सोच्नुपर्छ भनेर भन्ने खालका गुनासाहरू पनि आएका छन् तर ती गुनासाहरूमा पनि केही न केही दम त छ नि
होइन आशंका एकदम स्वाभाविक मान्छु मैले किनभने हामी संहितामा रमाइरहेका थियौँ तर जनताको गुनासो त थियो नि थिएन हामीले चाहिँ के अरे हेलो सरकार गऱ्यौँ त्यहाँ कति गुनासो आएको थियो अब स्वाभाविक हो उहाँहरूको एकदम चिन्ता गर्नु पनि चिन्ता पनि गर्नुपर्छ चिन्तन पनि गर्नु पऱ्यो नि अब त हामी गइसक्यौँ संविधानले त्यहाँ संहितामा जाने प्रदेश सरकार गठन गर्ने भनिसक्यो अब मैले महँगो किन भन्दिनँ भने महँगो होला सुरुमा चाहिँ महँगो हुनसक्छ स्वाभाविक हो तर हामी यो पनि बुझ्नुपर्छ कि अहिले हामीले क्षेत्रीय कार्यालयहरू रहँदैनन् छवटा कार्यालय जिल्ला भएको कार्यालय रहँदैनन् यो कार्यालय कार्यालय भन्नुको साथ त्यहाँ साधन खर्च धेरै हुन्छ त्यो कटौती गर्न साथ अब त्यसको सबै कस्ट बेनिफिट एनालाइसिस गरिएको छैन अब त्यो गर्न बाँकी छ त्यो गर्ने हो भने कालान्तरमा यो त्यति महँगो चाहिँ पर्दैन अर्को पक्ष भनेको अब लोकल अपर्च्युनिटीहरूको चाहिँ उजागर एक्सप्लोर हुन्छ अब जस्तै यहाँ कर्णालीमा चाहिँ माथि जुम्लाको चाहिँ त्यो हर्बल टी छ भने अहिलेसम्म अलिकति नाम चलेको थिएन भने भोलि त यहाँको खोज्नै पऱ्यो नि त त्यो आफूले सकेसम्म यहाँ के होला पानीको जडीबुटीको जङ्गलको पर्यटनको कृषिको भनेको छ भने उच्च स्तरमा हुने कृषि जुन एकदम मिठो किसिमको फलफुल हुन्छ भने त्यो एक्सप्लोर गर्छ नि त सरकारले किनभने पहिला त केन्द्रीयबाट हुँदाखेरि राम्रोसँग अनुगमन हुँदैन थियो एकै भएन भने थाहा हुँदैन थियो किन अरू क्षेत्रबाट त्यो पुगिराख्थ्यो राजस्वहरू तर होइन अब त आफै पालिनुपर्छ त्यो ओनरसिपले नै पछि गएर मलाई लाग्छ प्रदेशहरू आफू एकदम एक्टिभ हुन्छन् हुनु पनि पर्छ र जनतालाई पनि एक्टिभ हुने चाहिँ वातावरण तयार गर्नुपर्छ शिक्षा राम्रो शिक्षा दिएपछि सचेतना वृद्धि हुन्छ स्वास्थ्यको काम गरे स्वस्थ हुन्छ मान्छे भनेपछि अब त्यसको आधार अब अवसरहरू त्यहाँ छ भने गरिसकेपछि मलाई लाग्छ अहिले कुराहरूमा केही कुराहरू सत्यता होलान् छैन भन्दिनँ किनभने एउटा ठुलो चेन्ज हो यो नेपालको इतिहासमा ठुलो चेन्ज हो स्वाभाविक हुन्छ त्यसलाई चाहिँ तेर्सो रूपमा लिनुपर्छ जस्तो लाग्छ
यहाँले एउटा महत्त्वपूर्ण कुरा उठाउनुभयो जसरी हामीले संहिता महँगो छ महँगो छ महँगो छ भनेर भनिरहेको छौँ यहाँले पनि सुरुवाती चरणमा यो महँगो भए पनि हामीले अहिले रहेका करिब डेढ दर्जन बढी क्षेत्रीय कार्यालयहरू थिए तीन दर्जनको आधारमा जिल्ला कार्यालयहरू रहन्थे होइन यिनीहरू हट्ने भएर अब छवटा जिल्ला कार्यालय रहने भए क्षेत्रीय कार्यालयहरू हट्ने भए त्यहाँ हुने खर्च त बच्यो भन्ने कुरा
स्वाभाविक रूपले बचत हुन्छ होइन र केही कुरा मन्त्रीमण्डलमा खर्च चाहिँ हुन्छ होइन तर अब हामीले आउने दिनमा सस्टेनेबिलिटी कुरामा ध्यान दिनुपर्छ प्रदेश सरकारहरू हामी सबैले
त्यही त अब यहाँनिर जाउँ यहाँ हामी जुन प्रदेशमा मन्त्री परिषद कार्यालयको मुख्य प्रमुख सचिवको जिम्मेवारी यहाँले पाउँदै हुनुहुन्छ पाउनुभयो औपचारिक रूपमा पत्र आउनु बाँकी छ भनेर भन्नुभएको छ यो प्रदेश राष्ट्रिय योजना आयोगले निकालेको हालसालै निकालेको तथ्याङ्कमा पनि सबैभन्दा गरिबी बढी गरिबी भएको प्रदेशका रूपमा चिनिया छ राजनीतिक दलहरू नेताहरू र अहिलेका जननिर्वाचित प्रतिनिधिहरूले पनि यो प्रदेशमा प्राकृतिक स्रोत साधन निकै छ हामीले लागि पऱ्यो भने यसलाई सबैभन्दा धनी प्रदेश पनि बनाउन सकिन्छ भनेर भन्न चाहिँ छोड्नु भएको छैन भनिरहनु भएको छ अब यहाँनिर यो प्रदेशमा यहाँले सम्भावना के देख्नुहुन्छ, चुनौती के देख्नुहुन्छ? सम्भावनाबाट जाउँ पहिला।
वास्तवमा ठिक कुरा हो, हामीले अहिलेसम्म कागजी कुराहरूमा हेऱ्यौँ, सम्भावना के छ, जलस्रोत छ, पर्यटन छ, जडीबुटी छ, जङ्गल छ, कृषि छ भनेर।
यो कुरा सर 48 सालको चुनावदेखि नै नेताहरूले त्यस्तै भन्दै जानुभयो, यहाँबाट मन्त्रीहरू बन्नुभयो, यही क्षेत्रबाट कतिपय ठुल्ठुलो तहमा पुग्नुभयो।
एकदम ठिक, त्यसै कारण त मैले भन्छु, अब त्यो उहाँ पुग्नुभयो, त्यो सम्भावन जाने मान्छे कोही पनि थिएन, अब त तपाईँ कहाँ जाने, यही 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 प्रदेशमा घुम्ने होइन, अब जनता त यहीँ आउँछ, अब उहाँ सिंहदार जानु पर्यो नि, जब फ्रिक्वेन्सी आउँछ जनताको यो किन भएन भनेर, त्यतिखेर चाहिँ हाम्रो जनप्रतिनिधिहरूलाई एकाउन्टेबिलिटीको इस्युहरू चाहिँ त्यहाँ आउँछ, त्यसले गर्दाखेरि पनि सुधार उहाँहरू आफसे आफ हुन एउटा हुन्छ।
ल, यो प्रदेश गरिबीमा छ, सबैभन्दा बढी गरिबी यस प्रदेशमा रहेको छ भनेर राष्ट्रिय योजना आयोगको हालसालैको तथ्याङ्कले साथ दिने गरी, अब यो गरिबी घटाउनको लागि 1-2-3 बुँदागत रूपमा गर्नै पर्ने कुराहरू के हुन सक्छन् र त्यसको सम्भावना कतिको छ भनेर यहाँले अहिले भन्न सक्ने अवस्था छ?
म त भन्छु, म त गरिबीको मन्त्रालयमा बसिरहेको मान्छे, म त यो योजना आयोगले दिएको भन्दा पनि मैले अर्को चाहिँ गरिबीको काम पनि गरिरहेको भने म 1-2-3 भन्न सक्छु है,
प्लिज।
अब के भन्दाखेरि हाम्रो यो 2011 गरिएको जीवन स्तर सर्वे लाइफ 3 NLSS 3 भन्छ, यसले अनुसार हाम्रो गरिबी यहाँ यो क्षेत्रको त्यो 51 point something होइन, यो भनेको चाहिँ समग्रमा कुनै जिल्लाको बढी घटी गर्दाखेरि यो कमसेकम 39 हारिहारीमा हुन्छ, 51% चाहिँ होइन। यो चाहिँ खर्चको आधारको गरिबी, उपभोगको आधारमा गरिबी 2011 अहिलेको चाहिँ हाम्रो यो मापनको सिस्टमै चेन्ज भएको, त्यसमा चाहिँ के चेन्ज भयो भन्दाखेरि MPI इन्डेक्स भन्छ त्यसलाई चाहिँ, मल्टी डाइमेन्सन प्रोभर्टी इन्डेक्स, जसमा चाहिँ 10 इन्डिकेटर हुन्छ, जुन त्योभन्दा अलिक पृथक छ,
फरक
चाहिँ खर्चको मात्रै हो भने यो चाहिँ अब शिक्षामा 2, स्वास्थ्यमा 2 र लिभिङ स्ट्यान्डर्डमा 6 गरेर 10 इन्डिकेटर आधारबाट हो, त्यही कारण यो पृथक कुराहरू हुन्। त्यो गर्दाखेरि यसमा चाहिँ अब अहिले अब हामीले नयाँ आउने दिनहरूमा हामीले यसलाई प्रष्ट पार्दै यसरी कम्पेयर गर्ने भन्नु चाहिँ बाँकी नै छ। तेस्रो कुरो, मैले त्यहाँ मन्त्रालयमै बस्दाखेरि यो क्षेत्र विशेष गरी सबै कर्णालीको सबै जिल्ला परेका छन्, त्यो गरिबहरूको सूची तयार भएको छ, त्यसको आधारबाट हामीले अब सरकारले के गर्न सक्छ भन्दाखेरि शिक्षामा जस्तै स्वास्थ्यमा बिमा गरिदिने, शिक्षामा फ्रिसिप दिइदिने, त्यस पछाडि पूर्वाधारको विकासको लागि जाने, अर्को कुरा चाहिँ इन्कम अर्निङ उसको लागि सहकारीहरू मार्फत त्यसलाई चाहिँ सिड मनी दिइदिने, तालिमहरू दिइदिने, भनेपछि उसले जीविकोपार्जन पनि गर्छ, शिक्षा हासिल गरेपछि सचेतना वृद्धि हुन्छ र स्वास्थ्य भइसकेपछि उसलाई स्वास्थ्यमा धेरै खर्च गर्नु पर्दैन, त्यो बिमाले कभर गर्छ, भनेपछि एउटा स्वस्थ नागरिक, शिक्षित नागरिक र के सिप भएका नागरिक जसलाई चाहिँ स्थानीय सहकारी अथवा अन्य प्राइभेट सेक्टरले गर्ने जुन विकास छ अपर्च्युनिटीहरू, त्यसका मार्फत उहाँहरूलाई आय आर्जन हुन्छ। सरकारले गर्न खोज्ने यति नै हो। र अब अर्को कुरा जोडिनुपर्ने भनेको चाहिँ अन्य देशको अनुभवले चाहिँ पूर्वाधार विकास, सडक हाम्रो लागि सबैभन्दा ठुलो चुनौती यहाँले जुन भन्नुभयो, यहाँको देखेको मैले चाहिँ पूर्वाधार विकास हो, म त्यसमा चाहिँ सबै एक नम्बर आउँछ। सडक, हाम्रो सडकहरू राम्रो छैनन्, गाडी राम्रै गाडी सधैँ गाडी ल्यायो भने पनि 2-3 यो चाहिँ त्यो थोत्रो भएर जाने अवस्था देखिन्छ यहाँ। फेरि अब यहाँ अब धेरै चुनौती अर्को पनि के छ भन्दाखेरि यहाँ त्यस्तो टेक्निकल पिपल्सहरू पनि धेरै कम रहेछन् यहाँ, होइन, न एसी मर्मत गर्न सक्ने छन्, न चाहिँ गाडी मर्मत गर्न सक्ने छन्, होइन, छन् तर अलिक
प्राविधिक जनशक्तिको छैन।
अब हामीले गर्ने भनेको त्यस्तै कुरामा प्राविधिक जनशक्ति ल्याउने र स्थानीय जनताहरूलाई कुन कुन क्षेत्रमा यो आवश्यक पर्छ ट्रेन गर्दै जाने, अब हाम्रो क्षमता विकास क्यापासिटी इन्हान्समेन्टको कुरा चाहिँ हामीले गर्नुपर्छ। त्यही कारणले अरू क्षेत्रमा र अन्तिममा चाहिँ यदि समाधानको लागि भने सोसियल सेक्युरिटी भन्छ, डिसेबिलिटी एलाउन्स, अरू देशहरूमा 5-6 किसिमको सिस्टम छ, अब यसको 10 यो गरेर त्यो गरेर भन्ने होइन, अब हामीले काम पाएन भने उसलाई चाहिँ सर्टेन उसमा सोसियल सेक्युरिटीभित्र राखेर गरिदिने भने यी 4-5 कुरा गऱ्यो भने गरिबीको लागि निमिटा नै गर्न सकिन्छ। गरिबी 2 किसिमको हुन्छ, एउटा निरपेक्ष गरिबी, एउटा सापेक्ष गरिबी। मैले भनेको निरपेक्ष गरिबी चाहिँ टोटल्ली हटाउन सकिन्छ, संसारबाट हटाउनु पर्छ भने 2030 युएनको पनि संयुक्त राष्ट्रसङ्घको पनि घोषणा छ, हामीले त्यस अनुरूपै हामीले यो गरिबीको सर्वे गरेर गरिबीको परिचयपत्र बाँड्न खोजेको हौँ, जसले गर्दाखेरि अति गरिब 3 क्याटेगोरी छ गरिबको पनि, अति गरिब, मध्यम गरिब र सीमान्तकृत गरिब, त्यहाँदेखि अति गरिब चाहिँ हामी हटाउने भन्ने हुनाले सम्भव छ। अब किन सम्भव छ अझ भने प्रदेश सरकार भएपछि नजिकबाट हेर्छ, सङ्घीय सरकार भन्दै मोनिटरिङ गर्न आउने उहाँ काठमाडौँदेखि आउनु पर्थ्यो भने, अब होइन, अब सुर्खेतदेखि अब जुम्ला चाहिँ एकै दिनमा पुग्न सकिन्छ त्यहाँ, भनेपछि अबको क्लोज मोनिटरिङले पनि साधन स्रोतको सदुपयोग भयो कि भएन भने हेर्न सकिने हुनाले त्यो चाहिँ गर्न सकिन्छ. तर त्यति हो कि अलिकति अबको सुरुको ट्रान्जेक्सन फेजमा कर्मचारीलाई अलिक मोटिभेट गर्नुपर्ने, मनोल उकास्नुपर्ने, र हामी होइन हामी छौँ तिमीहरूले राम्रो काम गर, हामी त्यसको आधारमा केही गर्न सक्ने रिवार्ड गर्न सक्छु भन्ने हो भने चाहिँ उच्च मलमा राखिदिने हो भने मलाई लाग्छ सम्भव पनि छ. र स्वयं स्वामित्वले जनता आफ्नै स्वामित्वले पनि यो कुरालाई चाहिँ उहाँहरूले महसुस गर्न सक्छ.
यो छ नि यो गरिबीको प्रतिशत छ नि यसलाई घटाउन साँच्चीकै यहाँले भनेअनुसार काम गऱ्यौँ भने हामी एक वर्षमा अथवा पाँच वर्षमा कतिसम्म घटाउन सकौँला?
अब यो गरिबी घटाउने भन्ने कुरा सरकारले मात्रै हुँदैन, फेरि सम्पूर्ण जनताले आफै पनि फिल गर्नु पऱ्यो म गरिब किन, किनभने सरकारले किन यो सब सप्लाई ड्राइभरले कहिले पनि सफलता हुन सकिँदैन, सके केही मात्रामा हासिल होला. अहिलेसम्म नेपालमा 60 वर्षको आवधिक यत्रो योजना भयो किन गरिबी घटेन? हामीले नजिकबाट हेऱ्यौँ त्यो गरिबहरूलाई. आज आइएनजिओ एनजिओको कति लिस्ट छ हेर्ने हो भने अहिले कर्णाली प्रदेशमा, यो हाम्रो टोटल 6 नम्बर प्रदेशमा
होइन,
त्यो पैसा गयो कहाँ? अब त्यो पैसाको हिसाब किताब त्यो जनताले लिनु पऱ्यो कि. देखेन अब हामीले हामीसँग धेरै पैसा छैन भने अब हामी यही आइएनजिओ एनजिओको पैसालाई चाहिँ बरु जिम्मा दिएर ल हामी बरु सुपरभिजन गर्छौँ हाम्रो प्रदेश मन्त्री परिषदले अथवा प्रदेश सरकारका अरू मन्त्रालयहरूले, तिमीले त्यो लगानी गर, त्यो जनतालाई चाहिँ त्यहाँबाट उकास क्या क्षमता विकास गर, आयोजनको चाहिँ उपलब्ध गराऊ, त्यस पछाडि शिक्षा स्वास्थ्यमा यो गर भनेर दिएपछि हामी हाम्रो स्रोत पनि प्रयोग कम हुने र उनीहरूको स्रोत प्रयोगबाट दोहोरो स्रोत पनि प्रयोग नहुने. त्यो गर्न सक्यो भने मलाई लाग्छ अर्को फड्को मान्न सकिन्छ यहाँ. र अब प्राइभेट सेक्टरलाई पनि अपर्च्युनिटी छ यहाँ, किनभने पूर्वाधार विकासमा मुख्य रोल भनेर प्राइभेट सेक्टरकै हुन्छ, सरकारले त गर्छ नै होइन, तर प्राइभेट सेक्टरले जुन किसिमको गर्छ त्यो चाहिँ उहाँहरू अगाडि आउनु पऱ्यो. अब पछाडि बसेर खालि नीतिगत हिसाबले मात्रै बसेर होइन, वास्तविक रूपमा काम गर्छु भने त्यो कमिटमेन्टका साथ आउनु पऱ्यो, र सहकारी क्षेत्रलाई चाहिँ समाजको तल्लो वर्गसम्म लानु पऱ्यो. सहकारी जुन संस्थाहरू छ यो भनेको कम्युनिटी बेस्ड अर्गनाइजेसन हो, तिनीहरूलाई एकबद्ध गर्छ र त्यही मार्फत हामीले यो जति पनि सेवा सुविधाहरू कार्यक्रमहरू सञ्चालन गर्ने गऱ्यौँ भने त्यहाँ मासिने सम्भावना एकदम कम हुन्छ. अहिले सहकारी अनि मैले भर्खरै मैले नै त्यत्रो लिएर आउने मद्दत गरेँ सङ्घीय सरकारको जो हाम्रो केन्द्रीय सरकारमा, त्यो लागू गर्ने हो भने तिनीहरू पनि सुशासित हुन्छन् र त्यसको आधारबाट नयाँ ढोका पनि खोलिएको छ. त्यसमा चाहिँ ठुल्ठुलो लगानी गर्न पनि सक्छ. हामी यो कर्णाली प्रदेशको सबै मान्छे जनता अलिअलि सानसानो पुँजी जम्मा गरेर पनि ठुल्ठुलो कामहरू जलस्रोतको यो काम पनि गर्न सक्छौँ. यसलाई तर यसलाई अलिकति समय लाग्छ, तर पहिला ग्रासरुटका जनताहरूलाई सहकारीहरू मार्फत सहकारी संस्थाहरू मार्फत तिनीहरूलाई चाहिँ सङ्गठित गरेर त्यहाँ प्रोग्राम्सहरू आयोजनका प्रोग्राम्सहरू अवसरहरू दिएर कृषि पशु लगायतका प्रविधिका कुराहरू लगिदिने हो भने मलाई लाग्छ समय अब प्लानिङ राम्रो गर्नु पऱ्यो. गरिसकेपछि एचिभमेन्ट गर्नलाई नजिकबाट हामी यहाँ प्रदेश सरकार नजिकबाट भएको हुनाले त्यो गर्न सम्भव चाहिँ त्यहाँ म देख्छु सम्भावना प्रशस्त. त्यसको साथसाथै अब पर्यटनमा जलस्रोतमा केही जुन हर्डल्सहरू छन् नभएको होइन, किनभने पूर्वाधार त हाम्रो विकास भइसकेको छैन, त्यही कारण पूर्वाधारमा जोडतिर जाने हो भने यहीँ पनि त हाम्रो इम्प्लोइमेन्ट क्रिएट त हुन्छ. विदेश जाने युवाहरूलाई हामी सहकारी मार्फत प्लस यहाँ भएको विकास निर्माण मार्फत यहीँ राख्न पनि सक्छौँ. त्यसले गर्दाखेरि मैले देखेको अब यसले चाहिँ गर्दाखेरि अन्तिम अघि यहाँले भन्नुभयो नि, अब वास्तवमा भन्यो भने हामीले रारा हेरेर मात्रै भएन, रारामा बसाउने कसरी, डोल्पाको त्यो फोक्सुन्डो मात्रै भएन भएन त्यहाँ कसरी जाने, दुईवटालाई जोडेर
पर्यटक एक पर्यटक ल्याउनु पऱ्यो, पर्यटक ल्याएर मात्रै होइन उनीहरूले खर्च गर्ने वातावरण
हो त्यहाँ बस्नु लागि, होटलका लजका कुराहरू त्यहाँको अब नयाँ नयाँ टुल्सहरू छ नि अहिले, जसको अझ केबल कारै होला, ट्रेकिङ रुटहरू होला, त्यहाँको लोकल खाना लोकल संस्कृतिका विकास गर्न जाने हो भने जनताहरू किन तल आउनु पऱ्यो, माथि रमाउँछन् हाम्रो युवाहरू, त्यही उल्टो यहाँको युवाहरू उता जान सक्छ, किनभने सम्भावना त्यही पाहाडमै छ हिमालमै छ होइन, भोलि त्यहाँबाट
त्यसलाई सर यहाँनिर सम्भावनाका कुराहरू गर्दाखेरि हामीले गरेका छौँ. मध्यपश्चिम विकास क्षेत्र कर्णालीमा यत्रो सम्भावना छ भनेर पहिले हामीले 48 सालदेखि त्योभन्दा पहिलादेखि नै त्यस्तै भनिँदै आयो, सत्तामा रहने मान्छेहरू त्यस्तै भन्नुभयो, अहिले पनि त्यस्तै भन्नुभयो. अब अहिले सजिलो के छ भने हामी नजिक, अब सरकार नजिक हुन्छ त्यसले गर्दा यी सम्भावनाहरू कार्यान्वयन गर्न सजिलो हुन्छ भन्न सक्ने अवस्था छ. तर सम्भावना हुँदा हुँदै पनि हामीले काम गर्न नसकेको, ती स्रोत साधनको उपयोग गर्न नसकेको, त्यसको सदुपयोग गर्न नसकेको यथार्थ हो नि
होइन? अब किन भएन त सोध्नु त, किन भएन भने केन्द्रीय तहबाट अहिलेसम्म जुन आउँथ्यो एकदम निरीक्षण गर्न आउँदाखेरि एक दुईचोटि पुगी
पुग्ने काम
हुन्थ्यो, तर अब त्यो होइन. अब त हामी त्यसै कारण त प्रदेशिक मन्त्री परिषदले प्रदेश सरकारले रिजल्ट बेस इन्डिकेटर बनाएर काम गर्न दिनु पऱ्यो, क्लोजली मोनिटरिङ गर्नु पऱ्यो, जनतालाई त्यसको परिधार बनाउनु पऱ्यो त्यहाँ, ल यसमा चाहिँ यो साधन स्रोतको दुरुपयोग नहोस् र त्यो सम्भव छ. तर के भने पहिला जनतामा जागरूकता पनि ल्याउनु पऱ्यो, उहाँहरू शिक्षित गराउनु पऱ्यो, सचेतना गर्नु पऱ्यो। किनभने अहिले म देख्छु धेरैजसो जनताहरूलाई यो कुरा थाहा छैन कि मेरो छेउमा के आएको छ थाहा छैन। त्यस कारण मैले गरिबी निवारणको प्रोग्राम्सहरू डिजाइन गर्दाखेरि गभर्नेन्स एक्सेस भनेर पनि एउटा प्रोग्राम राखिदिएको थिएँ। अहिले त्यो प्रोजेक्ट पनि एउटा डिजाइन हुँदै थियो, म यता आइहालेँ। किनभने एक्सेस भनेको सरकारले के सुविधा दिन्छ भन्ने कुराको जनतालाई थाहै छैन, कहाँ के निर्माण हुँदैछ, त्यो मेरो लागि कति फाइदाजनक छदेखि लिएर शिक्षाको प्रोग्राम के छ, स्वास्थ्यको प्रोग्राम के छ, खानेपानी के छन्, सिँचाइको अवस्था के छ जुनले मेरो चाहिँ कृषि क्षेत्र बढाउन सक्छ, कृषिको उप जस्तै अवसर के छन्। जापानको नागानो भन्ने ठाउँमा यो जुन हावापानी चिसो हावापानीको कारणले यति मिठो फलफुल हुँदो रहेछ, त्यो त सम्भव नै सम्भावना छ यहाँ हाम्रो त त्यो कर्णाली
क्षेत्रमा
कर्णाली जो भरि त्यसको अहिलेसम्म कृषि क्षेत्रले के हेऱ्यो अहिले अब समीक्षा गर्नुपर्छ हाम्रो यहाँको होला नि यहाँको हामीले त्यसै भन्नु मिल्दैन अहिले उहाँहरूले त्यो नलेज म्यानेज भन्छ नि त्यसको चाहिँ कलेक्सन गरेर राख्नुभएको होला। अब त्यो हेरेर अब अहिले हामीले अब यसमा त्यो हुँदो रहेछ जस्तै अब त्यहाँ अहिले पहिला स्याउ बाँकिरहन्थ्यो अस्ति जुम्लामा भन्ने भयो, म जाँदाखेरि जुम्लामा स्याउ छैन अहिले सबै चाहिँ एक्सपोर्ट हुँदो रहेछ, बाटो आएपछि योगदान त हुँदो रहेछ नि त भने अब त्यो ठाउँ पत्ता लगाएर जुन नाङ्गो डाँडाहरू छन् अथवा जहाँ सम्भावना छ खोजिन्छ नि त त्यसैको लागि नै लोकल लेभल सरकार त्यो नाराले हुँदैन अब एकै आजको भोलि हुँदैन त्यो कुरा हामीले पनि बुझ्नु पर्यो। तर हाम्रो प्रियोरिटी के हो त अब हाम्रो यो प्रदेश सरकारले गर्ने के त प्रियोरिटी केमा गर्ने, जलस्रोतमा जलविद्युत विकास गर्ने हुनसक्छ, त्यत्रो नदीहरू आएको छ हाम्रो पेरेनियल रिभर्सहरू त्यसमा चाहिँ रणोदय रिभर जस्तै तिला नदीमा दुईवटा बनेको सुनेको छु मैले अलि अस्ति मैले अलिक अगाडि हेरेको थिएँ, अहिले मैले राम्रोसँग डेटा त छैन। त्यस्तै अरू बनाउने हो भने
यहाँनिर यो भनिरहेका छौँ जलस्रोतको धनी छ, जडीबुटीको सम्भावना छ, पर्यटनको सम्भावना छ, या छ उ छ भनेर हामीले सबै कुराहरू भनिरहेको छौँ। तर अब अप्पर कर्णालीको हालत त्यस्तो छ, सङ्घीय सरकारले पनि हुन सकेर भारतलाई जिम्मा लगाउनु परेको छ भारतीय कम्पनीलाई, भनिसकेपछि हामीसँग कर्णाली छ भेरी छ त्यसबाट हामी विद्युत उत्पादन गरेर बेच्न सक्छौँ, त्यही विद्युत बेचेर मात्रै हामी धनी हुन सक्छौँ, यत्रो जडीबुटी छ या सागुम्बा छ ऊ छ भनेर भनिरहेका छौँ, खानी छ दैलेखमा ज्वालामा ग्यास प्राप्त निकाल्न सकिन्छ भनेर अध्ययन पनि भएको छ, तर ती भनाइमा मात्रै सीमित हुँदै आए नि भन्न खोजेको मेरो।
त्यो त मैले अघि पनि भने अब हामीले के भने स्थानीयता जुन अवसरहरू थिए त्यो रिमोटली हेरियो, केन्द्रबाट हेऱ्यो, काठमाडौँबाट हेऱ्यो, होइन अब हामी त काठमाडौँ यहाँको प्रदेशको हाम्रो मुख्यमन्त्रीज्यू लगायत सबै मन्त्रीज्यूहरूले त कहाँ जाने भन्दाखेरि कहीँ जाने त होइन, यहीँ जाने हो, यहाँको विज्ञान प्रविधि सम्बन्धी पनि मन्त्रालय यहीँ गठन हुँदैछ। अब समस्या एउटा एक दुईवटा कुरा के छ भन्दाखेरि अब हाम्रो खरिद सम्बन्धी जुन कानुन छ त्यसले यस्तो दिँदैन, तर हामी जानुपर्ने चाहिँ अब यदि साँच्चै अब भोलि कर्णाली प्रदेश अलिमा सम्भावना छ भनेपछि यहाँ चाहिँ विदेशीहरू आउन सक्छन्, ठुल्ठुला पावर कम्पनीहरूको हुनसक्छ, तर त्यसको लागि चाहिँ हाम्रो प्रदेश सरकारले एक्लै नसक्न सक्छ, तर हामीले आफ्नो क्लोज मोनिटरिङमा राख्ने गरी सङ्घीय सरकारसँग समन्वयमा गर्ने हो भने सम्भावना, किनभने पहिला चाहिँ हेर्ने कोही थिएन, मन्त्रीहरू एकजोटि आउनुहुन्थ्यो होला, अब यहाँ त मन्त्रीहरू जहिले पनि जाने ठाउँ नै त्यही हो त उहाँले त हेर्नुहुन्छ नि त, हेर्नै पर्यो। त्यसकै मेरो मलाई के लाग्छ भने अहिलेसम्म त्यो भएन र त त्यो समस्या भयो किनभने सँग रिमोट हेरिएन। अब मलाई लाग्छ यो जुन प्रोजेक्टहरू छ अब नजिकबाट हेरिन्छ यहाँ किन डेलिभरी भएन, यहाँ हाम्रो भेरी भावी डाइभर्सनको छ अन्त त्यो अहिलेको एक किसिमको प्रविधि, अब त्यो जुन सुरुङ प्रविधि छ त्यो प्रविधि हामीले अहिलेको यहाँको के अरे उत्तर हाम्रो कर्णाली प्रदेशमा लागु गरेर के अरे हुम्लादेखि उता डोल्पासम्मको त्यो पाहाडहरू गर्ने हुने हो भने हाम्रो विद्युत यहीँ छ, बेच्नु पनि परेन, रेल चलाए पनि भयो नि, हाम्रो चाहिँ केबल कार चलाए पनि भयो नि, ट्रेकिङ रुटर चलाए पनि भयो नि त, होटल लजहरूमा सबै भइसक्यो, भोलि अब के अरे पावर भइसकेपछि त जनताहरू त्यो बस्नलाई गाह्रो पनि भएन, तातो त हुनसक्छ, सिस्टम बनाउनु पर्छ नि त, त्यस कारणले अलिकति समय त लाग्छ नै अब किनभने यति ठुलो अहिलेसम्म सङ्घीय सरकारले गर्न नसकेको कुराहरूमा। तर एउटा चाहिँ हामीले प्रदेश सरकारले गर्न सक्ने जुन एकल अधिकारभित्र छ 6, 7, 8, 9 उल्लेख भएका हाम्रो जुन संविधानको अनुसूचीमा हामीले गर्ने, नगर्नेलाई चाहिँ आइडेन्टिफाई गरेर ल यो चाहिँ हामी सङ्घीय सरकारसँग मिलेर गर्ने अथवा हाम्रो अर्को प्रदेशसँग जोइन्टली छ भने त्यसँग मिलेर गर्ने भने चाहिँ हामी गर्नुपर्छ, त्यो चाहिँ संस्कार विकास गर्नु चाहिँ आवश्यक छ, एकैचोटि त बन्दैन त्यो कुरा, त्यस कारण अहिलेसम्म भएन भनेर त यो यो संयोजना भन्यो, नभए त त्यो सङ्घीयले के अरे केन्द्र सरकारले गरेकै थियो एकात्म सरकारमा।
यहाँलाई यो क्षेत्रको बारेमा स्थलगत भौगोलिक अध्ययन गर्नुभएको छ, यहाँले यो क्षेत्रको बारेमा राम्रो नलेज राख्नु भएको छ, गरिबी निवारणसँग सम्बन्धित मन्त्रालयमा रहेर काम गर्नुभएको छ, यस हिसाबले पनि प्रदेश नम्बर 6 मुख्यमन्त्री तथा मन्त्री प्रशस्तको कार्यालयको प्रमुख सचिवका रूपमा यहाँलाई पाउनु सुखद कुरा हो भन्ने लाग्छ। यहाँको अनुभवहरू, यहाँका कुराहरू व्यवहारमा खरो रूपमा उत्रन सकोस्, प्रदेश सरकारलाई दिशा निर्देश गर्ने काममा, आवश्यक सल्लाह सुझाव दिने काममा र यो प्रदेशलाई समृद्धि गराउने कुरामा यहाँको भूमिका पनि प्रभावकारी हुन सकोस् भन्ने हामी कामना गर्दछौँ। हामी समयको एकदमै कम छ, अब हामीसँग समय, यहाँलाई क्षेत्रीय प्रशासकको हिसाबले अथवा अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिवको हिसाबले भन्नुपर्ने कुराहरू जो हाम्रो छलफलमा उठ्न सकेनन्, त्यस्तो केही छ भने संक्षिप्तमा?
धन्यवाद। वास्तवमा मैले गर्ने भनेको हाम्रो यहाँको राजनीतिक जुन ड्रिम छ, सपना, जुन चाहिँ हाम्रो प्रदेश सभाको मार्फत आउँछ मन्त्री परिषदलाई, त्यसलाई चाहिँ कार्यात्मक रूपले कार्यक्रम, बजेट र त्यसको इम्प्लिमेन्टेसन मोडल तयार गरिदिएर इफेक्टिभ कारण गरिदिने हो, सर्भिस डेलिभरीमा यसको इफेक्टिभ ल्याउने हो। त्यसको लागि अब मैले मेरो भनेको प्लानिङको उस फेजमा, कार्यक्रमको फेजमा, बजेटिङको फेजमा र कानुन जुन कार्यान्वयन हाम्रो प्रदेश सभाले यहाँ निर्माण गर्नुहुन्छ स्थानीय हिसाब प्रदेश हिसाबले, प्लस त्यो मात्रै होइन अब सङ्घीयता र हाम्रो बिचको पनि सम्बन्ध रहन्छ, फेरि स्थानीय तहको पनि रहन्छ, त्यसमा सबै समय ल्याउने जिम्मा चाहिँ मलाई लाग्छ अहिले सबै लेखेर आइसकेको त छैन, सायद जिम्मा यो प्रमुख सचिवले निर्वाह गर्नुपर्ने हुनसक्छ। यसको लागि हामी सबैले गर्ने कुराहरूमा चाहिँ विवाद छैन हाम्रो, किन यहाँको सपना दिने त हाम्रो स्थानीय राजनीतिक नेताहरूले नै, उहाँले जे भन्नुहुन्छ होइन, उहाँहरूको सहमतिमा प्रदेश सभाले हाम्रो मन्त्री मुख्यमन्त्रीज्यूहरूले भन्ने कुराहरूको आदर गर्ने हो। के कुरा, एउटा चाहिँ इन्फर्मेसन, जस्तै अहिले म इन्फर्मेसन कलेक्सन गरिदिने, कस्तो किसिमको कुरा भइरहेको छ होइन, त्यो इन्फर्मेसन कलेक्सन हुन्छ। अर्को एक्सपर्टिज, हामीले प्रोग्राम बनाउने, बजेटिङ बनाउने, प्रोजेक्ट डेभलप गरिदिने, प्रोजेक्ट चाहिँ एउटा प्रोसेसमा चाहिँ एउटा सही तरिकाले लगाइदिने, टाइममा, क्वालिटीमा र विदिन द बजेट फ्रेम गरिदिने, जुन एउटा एक्सपर्टिज छ त्यो हाम्रो हाम्रो चाहिँ जस्तै अब प्राविधिकहरू साथीहरू हुन्छ, डाक्टर, चिकित्सक हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ, कृषि हुन्छ, पशु चिकित्सक हुन्छ, वन विज्ञहरू हुन्छ, यी सबै हाम्रो छ नि त, यो टिम, यो टिमलाई परिचालन गरेर हामीले एक्सपर्ट सेवा दिने हो, र त्यसलाई चाहिँ कसरी उपयोग गर्ने, एफिले गर्ने भन्ने कुराको निर्णय चाहिँ पोलिटिकल उसबाट गर्नु, त्यस कारणले हाम्रो मलाई लाग्छ यो क्षेत्रमा पनि सबै कार्यालयहरूमा छन्, सातवटा मन्त्रालय गठन गरिसकेपछि सबै अलमोस्ट अल केन्द्रका यसमा आउँछन्, त्यो हिसाबले मलाई भन्नु किन छैन भन्दाखेरि सबै कुराहरू अलरेडी सेटै कुराहरू हुन्छन् मन्त्रालयको हिसाबले, अब पहिला फङ्सनिङ गरौँ, फङ्सन गराइसकेपछि अनि उहाँहरूले काम सुरु गर्न थालिसकेपछि हाम्रो काम हुन्छ। त्यसले गर्दाखेरि अब यो प्रदेश मैले भन्नुपर्दाखेरि अलिकति समय लाग्ला, समृद्ध प्रदेश हुनसक्छ, यसले यो प्रदेशको जुन यो मनोरम दृश्य छ संसारभरिको लागि प्रसिद्ध छ, यसलाई उपयोग गर्नलाई अहिलेसम्म भएन, तर हामी अब प्रयास गर्नुपर्छ, नम्बर वान। दोस्रो कुरो, अब यहाँको जनताहरूको जुन अहिले जुन गरिबीको अवस्था छ, यसको लागि चाहिँ अब हामीले खालि त्यो आँकडामा बसेर भएन, के कारणले गरिबी भयो, शिक्षामा के कारणले गरिबी भयो, शिक्षाको कारणबाट, स्वास्थ्यको कारण के भयो, र स्ट्यान्डर्ड लिभिङ जुन छवटा इन्डिकेटर त्यो साथसाथै यहाँको अवसरहरू सिर्जना कसरी हुन सकेन नि त, किन युवाहरू विदेश जानु पर्यो त, त्यो कुरा पहिचान गरेर, अब हाम्रो धेरै ठुलो जनसङ्ख्या पनि छैन, सबभन्दा ठुलो 20% जति ओगटेको छ नेपालको, यो छ
भूगोल छ,
भूगोल छ, जनसङ्ख्या चाहिँ 6.3 समथिङ छ, जस्तै हामीलाई त म्यानेजेबल युनिट छ नि त, अब यसलाई कसरी चाहिँ स्थानीय तहमा एक एक अध्ययन, पहिला चाहिँ हाम्रो अलिकति समय बिताउनु पर्ने चाहिँ अध्ययनमा छ, अध्ययन अनुसन्धानमा, डेटाबेस स्टाटस रिपोर्ट तयार गरेपछि, ल यो तयार भइसकेपछि केही समय हामी विज्ञहरू पनि ल्याउनु पर्ला हाम्रो प्रदेश सरकारले, त्यसकारण उहाँले बनाइसकेपछि अनि ल यस यस्तो प्रोग्राम यसरी गर्ने, यो प्रियोरिटीमा गर्ने, र यसले यसरी यो मन्त्रालय यसरी चाहिँ अनुगमन गर्ने, मूल्याङ्कन गर्ने, कार्यान्वयन गर्ने भनेपछि मलाई लाग्छ अलिकति हाम्रो प्रदेश सरकारको मातमा रहेको कुरा चाहिँ यहाँ कार्यान्वयन भइहाल्छ। अब दुईवटा चाहिँ प्रदेश वा केन्द्रीय सङ्घीयसँग गरेर गर्नुभएको कुराहरूमा चाहिँ अलिकति हामीले समन्वय गर्न सक्नुपर्छ, यहाँको राजनीतिक हाम्रो कर्मीज्यूहरू, पोलिटिकल पार्टीहरूले र समय मुख्यमन्त्रीज्यूहरू, प्रदेशसभा, हाम्रो चाहिँ प्रदेश प्रमुखज्यू लगायत सबैले सोच्नु पऱ्यो, किनभने ओनरसिप नै सबभन्दा के भनिन्छ नि, स्वामित्वले चाहिँ के अरे बालुवालाई पनि सुनमा परिणत गर्छ, त्यस कारण अब यो ओनरसिप हो, मैले सुरुदेखि भनेको चाहिँ म यहीँ इन गर्न चाहन्छु कि हामीले ओन गर्नु पऱ्यो यो प्रदेशलाई, यस यो मेरो प्रदेश हो, मैले विकास नगरेँ कसले गर्ने, अहिले नगरेँ कहिले गर्ने, यही त दिस इज द टाइम, र यसैले हामीलाई सायद त्यो इनर्जी दिन्छ र हामी भविष्यमा सुनौलो भविष्यतिर लाग्छौँ, र मैले देख्छु सम्मानकै सम्मान ठाउँहरू हो, तर खालि मुखले भनेर होइन, यसलाई कागजमा उतार्नु पर्यो पहिला, कागजलाई नै व्यवहारमा उतार्नु पर्यो नेक्स्ट।
हस्, यहाँले भनेका कुराहरू व्यवहारमा उत्रिन सकुन्, साँच्चिकै यस प्रदेश मेरो प्रदेश हो, यो प्रदेशको समृद्धिको लागि म आफू सक्रिय रूपमा जुट्नुपर्छ भनेर हामी सबैले जिम्मेवार तहमा रहेका जिम्मेवार व्यक्तिहरूले, राजनीतिक नेतृत्वले, यहाँका नागरिक समाजले, सञ्चार माध्यमले, बुद्धिजीवी सर्कलले सबैले त्यही अठोट गरेर एकसाथ लाग्यो भने साँच्चीकै यो प्रदेशलाई एउटा आर्थिक र समृद्ध प्रदेश, आर्थिक उन्नति र समृद्ध प्रदेश बनाउन सकिन्छ र यहाँको प्रदेशका बासिन्दाको जीवनस्तर उकास्न सकिन्छ भन्ने आजको हाम्रो विश्वास रहेको छ। समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सम्पूर्ण श्रोताबृन्दहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र मलाई लाग्छ हामी हाम्रो आफ्नो प्रदेश हो, हामी आफैले नगरे कसले गर्दैन, त्यसले गर्दा हामी जागौँ, जुटौँ र सरकारलाई झगझगाउँ झगझगाउँ, कानुन बनाऊँ र एउटा समृद्ध प्रदेशमा छको बासीको हैसियतले पछि जीवन जिउने एउटा समय अवस्था मिलोस्, मेरो पनि शुभकामना।
हस्, आजको संवादको निर्धारित समय सकिएको छ। आज हामीले मध्यपश्चिम क्षेत्रीय प्रशासक एवं प्रदेश नम्बर 6 मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव सुरेश प्रधानज्यूसँग कुराकानी गऱ्यौँ। आगामी हप्ता हामी नयाँ विषय नयाँ अतिथिका साथ उपस्थित हुने नै छौँ। आजका हाम्रा कार्यक्रमका अतिथिप्रति आभार व्यक्त गर्दै र आगामी कार्यक्रममा भेट्ने वाचा गर्दै म केशव ढकाल पनि अहिलेलाई छुट्टिन्छु। हवस् त, नमस्ते, शुभ दिन।